हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ।
भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो, आर्मीहरू आउँथ्यो, कुट्नु मार्नु गर्थ्यो, जेलमा लगेर गर्थ्यो। दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन, आएर हात पछाडि बाँधेर गोथ्यो, तेरो बुढा निकाल अहिले निकाल।
सुख दुःखको एउटा कथा, बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना, द इमोसन अफ द साङ्ग्रिला, भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमाल ईश्वर अनलाइन रेडियो मार्फत भुटानी पन नेपाली मन पनि भेट्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोला।
सुख दिन आउँछ होला, राम्रो हुन्छ होला। हाम्रो छोराछोरीले पनि एक दिन न एक दिन देखाउँछ, हाम्रो पनि एक दिन न एक दिन आउँछ होला।
भाव साङ्ग्रिलामा आज हाम्रो साथी अर्जुन प्रधान नाङमाया राईसँग कुराकानी गर्दै हुनुहुन्छ। भाव साङ्ग्रिला नेपाली भाषी भुटानी परिवारहरूको भावना विचार समेट्ने एउटा प्रस्तुति हो, जहाँ हामी नेपाली भाषी भुटानी परिवारहरू जो अमेरिकामा पुनर्वासको क्रममा आइपुग्नु भएको छ, उहाँहरूको सुख दुःख वेदना र भावनाहरू प्रस्तुत गर्छौँ जस्ताको तस्तै। एकैछिन हामी भाव साङ्ग्रिला सुनौँ।
नमस्कार, हिमाली स्वरहरूबाट प्रसारण हुने साप्ताहिक कार्यक्रम भाव साङ्ग्रिला, द इमोसन्स अफ द साङ्ग्रिला, सुख सपना र बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारको भावनाहरूको एकमात्र भाव साङ्ग्रिला श्रृङ्खला लिएर अमेरिकाको मिनिसोटाबाट म अर्जुन प्रधान उपस्थित छु। यस श्रृङ्खलामा हामी देश प्रेम र पुनर्वाससँगका तिता मिठा भावनाहरूसँग सम्बन्धित रहेर विभिन्न सामग्रीहरू प्रस्तुत गर्नेछौँ। कार्यक्रम एक सामग्री अनेकका साथ रेडियो अनलाइन हिमाली स्वरहरूबाट भाव साङ्ग्रिला सुन्दै हुनुहुन्छ। आजको यस श्रृङ्खलामा मसँग भुटाने महिला दिदी, जो चाहिँ गेलुफ्यूमा जन्म भएर 1990 दशकमा जुन चाहिँ राजनीतिकका कारणले र विभिन्न डर त्रासका कारणले देशबाट शरणार्थी अवस्थामा आउनुभएकी नङमाया राईलाई म यस कार्यक्रममा स्वागत गर्दछु। दिदीलाई कार्यक्रममा स्वागत छ।
नमस्कार
दिदी। अहिले अब तपाईँ चाहिँ अमेरिकाको मिनिसोटामा हुनुहुन्छ, तपाईँ कहिले आउनुभएको?
2011
परिवारसँगै आउनुभयो?
परिवारसँगै।
ठिकै छ, कतिजना आउनुभएको छ परिवार? कतिजना हुनुहुन्छ?
पाँचजना
हुनुहुन्छ। अनि अहिले चाहिँ अब यहाँको परिवेशहरू तपाईँलाई कस्तो लागिरहेछ नि? यहाँको नियम नीतिहरू सबै ठिक छ?
ठिकै रहेछ।
पढाइहरू
राम्रै रहेछ।
अनि तपाईँले अब यो भनिदिनुहोस् न, यहाँको र भुटानको चाहिँ स्थिति कस्तो हो? अब अलिकति कस्तो अन्तर छ तपाईँलाई, कस्तो लाग्यो?
भुटानको र यहाँको स्थिति त अलिक फरकै छ।
कस्तो भुटान कस्तो थियो र अमेरिका कस्तो रहेछ?
भुटान भनेको अब काम गरेर खानु पर्थ्यो, उता गोरु जोत्नु, कोदाली खन्नु, उता खेताला हिँड्नु पर्थ्यो, खेताला पात धान रोप्नु, उता आली लाउनु पर्थ्यो।
साथी सङ्गीसँग सङ्गिनी खेल्यो,
सँगै खेल्थ्यौँ।
अनि अब जस्तै यहाँ चाहिँ के अब त्यस्तो गर्नु पर्दो रहेछ?
यहाँ चाहिँ त्यस्तो गर्नु नपर्दो रहेछ।
के गर्नु पर्दो रहेछ?
काम गर्नेले काम गर्दो रहेछ, अलिक अङ्ग्रेजी जान्नु पर्दो रहेछ। अनि नजान्ने चाहिँ अब कामै नपाइँदो रहेछ, त्यस्तै रहेछ।
दिदी अब दिदीसँग कुराहरू भयो, अब आखिरी भुटान चाहिँ कस्तो थियो त? अब नयाँ पुस्ताहरूलाई तपाईँले बुझाउनु पर्दा भुटान कस्तो थियो, यस्तो थियो भनेर कसरी भन्न सक्नुहुन्छ?
अब भुटान भनेको त राम्रो थियो, काम गरेर आफै बनाएर खानुपर्ने, कस्तो खान्छु भन्दा पनि त्यस्तै खानु पाउने, एकदम राम्रो थियो, हरियाली,
कृषि प्रधान देश हो।
हजुर।
अनि अब त्यहाँको चाहिँ भुटानमा त भुटानको तपाईँलाई मनपर्ने कुरा चाहिँ के?
मनपर्ने कुरा त अब त्यो अब राम्रो ताजा खानेकुरोहरू, सागसब्जीहरू खानु पाउँथ्यो, आफैले कमाएर बनाएर त्यही हो राम्रो चाहिँ।
अब त्यहाँका चाहिँ वेशभूषाहरू, भाषा, कला, संस्कृतिहरू कस्ता थिए?
वेशभाषा चाहिँ अलिक डुक्पाको लुगा लाउनु भन्थ्यो उता।
डुक्पाको लुगा भनेको चाहिँ
भोटेको लुगा, बख्खु, किरा यस्तै, अनि अब केस काट्नु भन्थ्यो।
यो लामो कपाल पाल्न नपाइने,
लामो कपाल चाहिँ पाल्नु नपाइने भन्थ्यो, त्यस्तै भन्थ्यो। अनि अलिक मन परेन, अनि उता भोटे डुक्पा उता के भयो, अनि लडाइँ एकदम भयो, मिटिन दिनौँको दिनौँ गर्थ्यो। अनि अब खोला पनि तर्नु नसक्ने माउ खोला ठुलो ठुलो हुन्थ्यो, अनि नौकामा कोही कोही बेला जान्थ्यो, अनि मिटिनमा नआइ हुँदै हुँदैन भन्थ्यो बेला बेला। अनि त्यही नराम्रो भएर अनि उता त्यो डुङ्पा पनि मार्नु भयो कि।
ए, को चाहिँ डुङ्पा चाहिँ?
डुङ्पा अब भोटे त होला नि डुङ्पा भन्थ्यो, म त नानी सानो थियो मेरो त, अनि उता हेर्नु जानु त दिँदै दिन्थेन, उसको आर्मीहरूले मारेको भन्थ्यो।
गेलुफेतिर चाहिँ कस्तो त्यहाँको नेपाली दाजुभाइहरूलाई कुट्ने, मार्ने, झेल हाल्ने भन्नेहरू सुनेको थियौँ हामीले?
हुन्थ्यो त, उता मिटिङमा जा गएन भने पनि आउँछ, अब आर्मीहरू आउँछ अनि छ ऐँची घटाउँछ भन्थ्यो, त्यो थियो होला। अनि फर्म भर्नु अनि जानु तपाईँहरू भन्थ्यो, दिनौँ मिटिङ गर्थ्यो, त्यसो भन्थ्यो। गएन भने तिमीहरूको घर सबै घर आर्मी आएर सबै डढाइदिन्छौँ भन्थ्यो।
तपाईँहरूले पैसाहरू तिर्ने के पार्टीलाई सहयोग गर्ने पार्टीहरू चाहिँ कस्ता कस्ता, त्यस्तो गर्नुभयो कि भएन?
पार्टी थियो, उँधोको पनि आउँथ्यो, उँभोको पनि आउँथ्यो, पार्टीले गर्दा साह्रो बस्नु दिन्थेन।
त्यो उँधो उँभो भनेको चाहिँ
उँधो ने इन्डियाको,
इन्डियाको पनि पस्थ्यो,
इन्डियाको पनि पस्थ्यो, उता भुटानको पनि पस्थ्यो, बस्नु दिएन हामीलाई त। अनि उता मिटिङमा बनाउन छ इन्ची घटाउने, उता अब अमेरिका ए के अरे नेपाल झापा जानु, अब तिमीहरू फर्म भर्नु जानु, तिमीहरू यहाँ नेपाल नेपाललाई नेपालको देशमा जानु भन्थ्यो
भनेर भोटेले भन्थ्यो।
भोटेले भन्यो
रातराति रातराति नै तपाईँहरूलाई त्यस्तो गरेर
फर्म भरियो हामीहरू आउनु भएको।
ए, भुटानमा फर्म भरेर आउनु भयो तपाईँहरू? जस्तै अब तपाईँ शरणार्थीमा, शरणार्थी शिविरमा पूर्व झापा, नेपालको पूर्व झापा मोरङमा हुँदाखेरि कुन क्याम्पमा हुनुहुन्थ्यो?
हामीहरू बेलायत टूमा,
बेलायत टू
बेलायत टू क्याम्पमा बसेको थियौँ।
टूको कुन सेक्टरमा?
ए टूमा,
हट नम्बर
87।
ए, अब दिदी अलिकति यो बताइदिनुहोस् न, कस्तो थियो शरणार्थी शिविर चाहिँ?
शरणार्थी शिविर त यस्तो छाप्रा लगाएको थियो।
कस्तो अलिकति भन्नुहोस् न, अलिक वर्णन गर्नुहोस् त।
यस्तो चित्र लगाएर उता भाटाकै बेरा थियो बाँसको,
भनेपछि खुल्ला चौरीमा तपाईँहरू एकदमै धेरै चाहिँ एउटा छाप्रो छाप्रोमा बस्नुभएको थियो।
हजुर।
अनि त्यहाँको अब रासन पानीहरू संस्थाले कुन कुन संस्थाले सहयोग गर्थ्यो, कस्तो लाग्थ्यो त्यतिखेर तपाईँहरूलाई? अलिक संस्थाको नामहरू केही थाहा छ?
संस्थाको त त्यति थाहा हुँदैन मलाई त, के भएको
युएनएसएर, आइओएम, रेड क्रस,
आइओएम, उता रेड क्रस
ले के चाहिँ सहयोग गर्थ्यो तपाईँहरूले?
एनसिसी के भन्थ्यो,
के चाहिँ सहयोग गर्थ्यो सर छाप्रोलाई? अब
छाप्रोलाई सहयोग त सबै कुरै दिन्थ्यो, दिनु त गर्थ्यो, चामल दिन्थ्यो, उता तेल दिन्थ्यो, दाल, पिठो।
अनि शरणार्थी शिविरमा हुँदा चाहिँ तपाईँहरू बेगार जानु पर्दैन थियो भुटानमा? यस्तो
बेगार त जानु पर्थ्यो, तर झारलाङ यस्तो एक दिने जान्थ्यौँ, कोही बेला यसो स्कुलहरू यस्तो सोचार गर्नु पर्थ्यो, कोही बेला स्कुलको खाना बनाउनु, कोही बेला यस्तो स्कुलको बेराहरू बनाउनु लाउँथ्यो,
अनि
यस्तो बलुवाहरू गिटीहरू बोक्नु लाउँथ्यो।
अनि त्यहाँ चाहिँ शरणार्थी शिविरमा चाहिँ डर त्रास त्यस्तो अब भुटान जानुपर्छ भन्ने अभियानका मान्छेहरूले चाहिँ तपाईँहरूलाई फेरि डर त्रास देखाएन?
डर त देखाउँथ्यो तर लाँदैन भन्थ्यो, त्यसै आश मात्रै देखाएको होला, हामीलाई लाँदैन कहिले पनि होला जस्तो लाग्थ्यो।
अनि तपाईँहरू अब त्यहाँ मेची आन्दोलनहरू भयो, विभिन्न आन्दोलनहरू भयो, त्यसमा सहयोगहरू उठाउने आउँथे, अब कतिजना के भन्थे?
हामीलाई सहयोग गर्नु न, यसो नानीहरू चाहिँ गयो यसो बस्नु चाहिँ, उता सहयोग चाहिँ गर्नु न, हामीले पैसा चाहिँ दिएर सहयोग।
तपाईँलाई भुटानी नेताहरूको त्यस्तै अब नेतृत्व गर्ने मान्छेहरूको कसैको नाम थाहा छ?
छैन थाहा,
अब शरणार्थी शिविरमा रहँदाका ती कुराहरू, ती तिता मिठा विगतका सम्झनाहरू, अब तपाईँलाई सहयोग गर्ने सहकर्मी साथीहरू, जस्तै अब आलो पालो चल्दाखेरि तपाईँका सहयोगी सङ्गिनी साथीहरू, अब यताउताका साथीहरू, दुःख सुख साटासाट गर्ने साथीहरू, भुटानको कुरा गर्ने, धारामा जाँदा कुरा गर्ने, ती कुराहरू, विविध कुराहरूमा ती साथीहरू अहिले विभिन्न ठाउँमा छरिनु भएको छ। कोही नेपालमा हुनुहुन्छ, कोही भुटानमा हुनुहुन्छ, कोही अस्ट्रेलियामा हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ। ती साथीहरूलाई सम्झँदा तपाईँ के भन्नुहुन्छ?
त्यस्तो साथीहरू सम्झँदा माया लाग्छ नि। कोही उता अमेरिका नर्थ क्यारोलिनामा छ दुईजना साथीहरू, अरू साथीहरू चाहिँ नेपालमै हुनु रहेको छ।
नेपालमा हुने साथीहरूलाई के भन्नुहुन्छ?
अब नेपालमा हुने साथीहरूलाई त घरिघरि फोन गर्छु।
होइन, अब उहाँहरूलाई यो क्षेत्र, यो ठाउँमा आउन राम्रो छ कि के छ, कस्तो छ भन्ने कुराहरू के भन्नुहुन्छ?
अमेरिकामा आउनु त राम्रो रहेछ, अनि अब म त उनीहरूलाई अब इच्छा लागेन आउँछ, आउँछ होला, इच्छा लागेन भने आउँदैन, म त आऊ त भन्दिनँ। भरे उनीहरूले यहाँ आएर उसलाई उनीहरूलाई राम्रो लाग्दैन होला, आऊ चाहिँ भन्दिनँ साथीहरूलाई।
अब जस्तै नि तपाईँ कसरी चाहिँ पुनर्वास हुनुभयो? अब जस्तै तपाईँले यो कुरा भन्नुभयो, तर तपाईँ चाहिँ अब कसरी पुनर्वास हुनुभयो? त्यहाँदेखि शरणार्थी शिविरदेखि यहाँसम्म आउनुभयो, कस्तो यात्राहरू, कस्तो भयो अनुभवहरू, कस्तो रह्यो
अनुभव? त अब यहाँ आउनु त एक खालको राम्रै लाग्यो। नेपालमा भनेको चाहिँ एकदम गर्मी थियो, यतिखेर बसिसक्नु छैन, खानु पनि, खाना पनि रुच्दैन, बसिसक्नु छैन, गर्मी, धुलो, धुवा, एकदम
भनेपछि
हटक भइँदो रहेछ यहाँ।
अब यहाँ राम्रो लाग्यो तपाईँलाई? सबै थोकको वातावरण
राम्रै लाग्यो। एउटा इङ्ग्लिस, अङ्ग्रेजी चाहिँ नजान्दा चाहिँ अलिक नराम्रो लाग्यो मलाई।
तपाईँ अहिले चाहिँ स्कुल त जाँदै हुनुहुन्छ?
जाँदैछु।
कतिमा पढ्दै हुनुहुन्छ अहिले?
म 1 पढ्दैछु।
1 त्यहाँ के के सिकाउँछन् अलिकति भन्नुहोस् न?
त्यहाँनिर सिकाउँछ यस्तो नामहरू भन्नु, के भन्नु सिकाउँछ,
लेख्नहरू, तपाईँको बिल्डिङको एड्रेसहरू लेख्न सिकाउँछ,
बिल्डिङको एड्रेसहरू भन्नु लाउँछ, सिकाउँछ।
आदरणीय श्रोता, तपाईँ अहिले सुख दुःख सपना अनि आफ्नो लक्ष्य र बाध्यताले पुनर्वासको क्रममा परदेश पुग्नुभएका नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूको परिवारको भावनासँगको एउटा भावसाङ्ग्रीला भुटानी दिदी नङमाया राई, जो चाहिँ 41 वर्षको हुनुहुन्छ, 18 वर्षसम्म कष्टकर जीवन बिताएर पूर्वी नेपालको झापर मोरङको 7 शरणार्थी शिविर अन्तर्गतको बेलडाङ्गी 2 यहाँ 2011 पुनर्वास हुनुभएको छ। र अहिले उहाँले चाहिँ आफ्ना कुराहरू, 2 तपाईँहरूलाई सुनाउनु भएको छ, दुःख सुखको आफ्ना भावनाहरू। यहाँहरूलाई पनि म कार्यक्रममा सल्लाह सुझाव, विभिन्न प्रक्रियाहरू र कार्यक्रम एक अनेक सामग्री अनेक भएको कारणले गर्दा विभिन्न खेलकुद सामग्रीहरू र गीत सङ्गीतमा आफ्नो भाषा संस्कृतिहरूको कुराहरू यहाँहरूले पनि हामीलाई जानकारी गराउन सक्नुहुन्छ। र तपाईँले हामीलाई सम्पर्क गर्नका लागि arjunjornu@gmail.com अथवा 6126154643 यहाँले सम्पर्क गरेर हजुरबा हजुरआमा र भुटानी दाजुभाइ दिदीबहिनीहरूका कथा व्यथाहरूलाई समेट्न सक्नुहुनेछ। यो कार्यक्रम एकमात्र कार्यक्रम हो भाव साङ्ग्रीला। आजको लागि म अर्जुन प्रधानका साथमा नङमाया राई, जो भुटानी दिदी हुनुहुन्छ, यो कार्यक्रमलाई छोटो अन्तर्वार्ता दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद भन्दै म पनि यहाँहरूबाट बिदा हुन चाहन्छु यो मिठो गीतका साथबाट। हस्त, धन्यवाद।